کہ اللہ فقیر اور محتاج ہے اور ہم مالدار اور غنی ہیں. نعوذ باللہ. اللہ تعالیٰ کہہ رہے ہیں ہم نے ان کی یہ بات سن لی ہے کہ وہ اللہ کو فقیر اور محتاج کہہ رہے ہیں اور کہہ رہے ہیں کہ اسی وجہ سے تو اللہ مانگتا ہے کہ اس کے پاس کچھ نہیں ہے, جبکہ وہ خود جانتے ہیں. اس لیے کہ یہود کا اللہ تعالیٰ پر ایمان شروع دن سے رہا ہے, وہ اللہ تعالیٰ کو اور یوم آخرت کو مانتے تھے. بس یہاں حضور پاک صلی اللہ علیہ وسلم کی تکذیب اور آپ کو جھٹلانا اور آپ کو تکلیف پہنچانا مقصد تھا, اس لیے انہوں نے یہ بات کہی. اللہ فرماتے ہیں ہم نے ان کی بات سنی ہے, ہم ان کی بات کو لکھ رکھیں گے, اور جب بدلہ کا دن آئے گا تو اس کا پورا پورا بدلہ دیا جائے گا. اور ہم وہ جو انبیاء کو ناحق قتل کیے تھے اس کو بھی ہم نے لکھ رکھا ہے, اور جب عذاب دیں گے تو ہم کہیں گے کہ جلنے کا عذاب اب چکھو. فرماتے ہیں اللہ تعالیٰ نے جو یہ بات فرمائی کہ کون ہے جو اللہ کو قرض دے, اللہ تعالیٰ اسے بہت بڑھا کر دگنا تگنا دس گنا اضافہ کر کے دیں گے, بلکہ 700 گنا اضافہ کی بات بھی قرآن کریم میں آئی ہے. اللہ تعالیٰ نے قرض کیوں کہا؟ مفسرین فرماتے ہیں قرض کی تعبیر اس لیے کی کہ جو ذمہ دار اور شریف آدمی ہوتا ہے وہ قرض کی ادائیگی کو بالکل فرض کے درجے میں سمجھتا ہے, کہ قرض کی ادائیگی فرض کے درجے میں ہے اور اس کا ادا کرنا یقینی ہے, قطعی ہے, اور اس میں ٹال مٹول کرنا یہ شرافت اور اخلاق اور وعدہ کے خلاف ہے. تو جیسے قرض کی واپسی یقینی ہوتی ہے, اللہ تعالیٰ نے یہ تعبیر اختیار کی یہ بتانے کے لیے کہ ہم جب بدلہ دیں گے تو قرض کی طرح سے اسے واپس کریں گے, صرف اتنا ہی واپس نہیں کریں گے جتنا تم نے دیا, بلکہ بہت بڑھا کر کئی گنا اضافہ کر کے, سینکڑوں گنا اضافہ کر کے ہم عطا کریں گے. یہ اللہ تبارک و تعالی نے تعبیر کی. یہود یہ تو جانتے ہی تھے کہ اللہ تعالی جو قرض دینے کی, صدقہ کرنے کی, زکوٰۃ دینے کی ترغیب دے رہے ہیں, اس سے اللہ کا نہ کوئی فائدہ ہے اور نہ اللہ تعالیٰ کو اس سے کوئی تعلق ہے. جو آدمی صدقہ کرے گا, زکوٰۃ دے گا, تو اس کا فائدہ بالآخر دینی دنیاوی ہر اعتبار سے اسی کو پہنچے گا. اور آج ہم جب صدقہ کرتے ہیں تو اس کا فائدہ کھلی آنکھوں دیکھتے ہیں کہ آدمی جس طرح سے صدقہ کرتا ہے, جتنے سچے دل سے, اسی قدر اس کا صدقہ کام آتا ہے. تو اللہ تبارک و تعالی نے صدقہ اور زکوٰۃ کا حکم اس لیے دیا تھا, لیکن یہودیوں کی خصلت شرارت کی تھی اس لیے انہوں نے یہ بات کہی. تو اللہ فرماتے ہیں بے شک اللہ نے ان کی بات سن لی جنہوں نے کہا ہے کہ اللہ فقیر اور محتاج ہے اور ہم غنی اور مالدار ہیں. سنکتب ما قالوا وقتلهم الانبیاء بغیر حق. اب ہم لکھ رکھیں گے ان کی بات اور انہوں نے انبیاء کو جو ناحق قتل کیا ہے اس کو بھی. اب یہاں ان کی جو بات تھی شرارت کی کہ اللہ فقیر ہے اور ہم مالدار ہیں, اس کے ساتھ اللہ تعالی جوڑ رہے ہیں ان کے انبیاء کو ناحق قتل کرنے کو. اور قرآن اتر رہا ہے, اللہ کے رسول صلی اللہ علیہ وسلم اور صحابہ پر, اور مخاطب ہے قرآن اللہ کے نبی کے زمانے میں جو یہودی تھے ان سے وہ مخاطب ہیں, اور انہوں نے انبیاء کا قتل نہیں کیا تھا, انبیاء کا قتل ان کے آبا و اجداد نے کیا تھا. حضرت زکریہ علیہ السلام کو قتل کیا, حضرت یحییٰ علیہ السلام کو یہود نے قتل کیا, وہ ان کے آبا و اجداد تھے اور سینکڑوں سال کا فاصلہ تھا. مدینہ کے یہود نے یہ کام نہیں کیا تھا, لیکن اللہ تعالی مخاطب ہو رہے ہیں اور مخاطب مدینہ کے یہود کو بنا رہے ہیں, اس لیے کہ مدینہ کے آپ علیہ السلام کے زمانے میں رہنے والے یہود اس پر راضی تھے, ان کے آبا و اجداد نے جو کام کیا تھا اس سے خوش تھے, اس لیے اللہ تبارک و تعالی جرم میں ان کو برابر کا شریک قرار دے رہے ہیں. اسی وجہ سے علماء نے لکھا ہے کہ اگر کوئی شخص کافر نہ ہو لیکن کفر پر راضی ہو جائے تو وہ بھی کافر ہو جاتا ہے. کفر پر راضی ہونا, اگرچہ اس نے کفر اختیار نہیں کیا لیکن کفر و شرک پر راضی ہوا یا خوش ہوا, یا کافروں اور مشرکوں کو دیکھ کر خوشی کا اظہار کیا, تو اس کا ایمان سلب ہو جاتا ہے, ختم ہو جاتا ہے. ایک حدیث میں اللہ کے نبی علیہ الصلوۃ والسلام فرماتے ہیں, جو کوئی شخص کسی منکر میں برے کام میں شریک ہو گیا اور مجبوراً شریک ہو گیا لیکن دل سے اس کے خلاف ہے, اس برے کام سے اس کو تعلق نہیں, دل سے وہ ناراض ہے, حدیث میں اللہ کے نبی فرماتے ہیں وہ اللہ کے نزدیک اس کی طرح ہے جو شریک ہی نہیں ہوا. اور اس کے بالمقابل وہ شخص جو برے کام میں شریک نہیں رہا, غائب رہا لیکن برا کام سن کر خوش ہو گیا, تو وہ اس کی طرح سے ہے جو شریک ہو گیا, اور اس کو شریک ہونے والے کا گناہ پورا پورا ملے گا. اس لیے ڈرنے کا مقام ہے کہ حضرت یحییٰ اور زکریہ کو قتل کرنے والے 500-600 سال پہلے یہود جو گزرے تھے وہ تھے, لیکن اللہ کے نبی کے زمانہ کے یہود اس پر خوش اور راضی تھے, اللہ تعالی جرم میں ان کو شریک قرار دے رہے ہیں. وَنَقُولُ ذُوقُوا, اور ہم کہیں گے جب ہم سزا دیں گے کہ جلنے کا عذاب چکھو, کہ جلنے کا عذاب کیا ہوتا ہے اس کو چکھو, یعنی ان کو اللہ تعالی یا اللہ تعالی کی طرف سے کہا جائے گا جو کہا کرتے تھے اب اس کا مزہ چکھو. ذالک بما قدمت ایدیکم, یہ بدلہ اس کا ہے جو تم نے خود اپنے ہاتھوں سے آگے بھیجا ہے, تم نے جو جرم کیا ہے اللہ اسی کا بدلہ دے رہے ہیں. وَأَنَّ اللَّهَ لَيْسَ بِظَلَّامٍ لِلْعَبِيدِ, اور یقیناً اللہ بندوں پر ظلم نہیں کیا کرتے. اللہ تعالی دوزخ کے ذریعے سے جو بدلہ دیتے ہیں, جہنم کے ذریعے سے, اللہ تعالی کا یہ انصاف اور عدل ہے کہ جتنے لوگوں کو عذاب ہوگا وہ سب اپنے جرم کی وجہ سے عذاب کے مستحق ہوں گے, اللہ تعالی ان پر بالکل ظلم نہیں کرتے ہیں. الذین قالوا ان اللہ عہد الینا الا نؤمن لرسول, یہود کی ایک دوسری شرارت اللہ تعالی یہاں بیان کرتے ہیں, وہ یہ ہے کہ آپ صلی اللہ علیہ وسلم کے زمانہ کے یہود کہنے لگے کہ پچھلے انبیاء کرام جو آئے تھے ان کے ساتھ جو معجزات تھے ان معجزات میں سے ایک معجزہ یہ بھی تھا کہ جب وہ قربانی پیش کرتے تو آسمان سے آگ آتی اور اس کو جلا دیتی، اور آگ کا اترنا اور جلا دینا قربانی کے قبول ہونے کی علامت سمجھی جاتی کہ قربانی قبول ہو گئی. جانور بھی پیش کرتے، اناج غلہ بھی پیش کرتے، جو جس کے پاس جو چیز ہوتی. بیت المقدس کے پاس ایک جگہ ہوتی تھی خاص، وہ وہاں لا کر رکھ دیتے تھے، آسمان سے آگ نازل ہوتی اور وہ جلا ڈالتی، اور جب آگ جلا دیتی تو قبولیت کی علامت سمجھی جاتی. حضرت آدم علیہ الصلوۃ والسلام کے بیٹوں میں اختلاف ہوا تھا، حابیل اور قابیل میں. حابیل نے بھی قربانی پیش کی اور قابیل نے بھی پیش کی، آسمان سے آگ آئی اور حابیل کی قربانی کو جلا دی، اور حابیل کی قربانی قبول ہو گئی، اور سمجھا گیا کہ جو فیصلہ ہوا ہے وہی صحیح ہے، قابل ظالم ہے. قابل کی قربانی کو آگ نے نہیں جلایا، لیکن وہ حسد پر اتر آیا اور اپنے بھائی ہی کو قتل کر ڈالا. تو وہاں یہ واقعہ ہوا. اس کے علاوہ بھی بہت سے انبیاء کرام میں یہ بات رہی کہ آگ آتی تھی جلا دیتی تھی. اب یہ یہود کہنے لگے آپ کے زمانے میں یہ معجزہ کیوں نہیں، آسمان سے آگ کیوں اترتی نہیں ہے، آگ کیوں نازل نہیں ہوتی، اور قربانی کو کیوں نہیں جلاتی. اور یہ بھی طریقہ تھا کہ جہاد وغیرہ سے جو مال غنیمت حاصل ہوتا اس کو بھی بیت المقدس کے ایک خاص مقام پر رکھ دیتے، آگ نازل ہو کر مال غنیمت کو جلا دیتی. تو آپ کے زمانے میں ایسا کیوں نہیں ہو رہا ہے؟ لہذا یہ معجزہ ظاہر نہیں ہوا، ہم ایمان نہیں لائیں گے. اور اللہ نے ہم سے یہ کہا ہے جب تک یہ معجزہ ظاہر نہ ہو ایمان نہ لائیں. تو یہود نے ایک اور جھوٹی بات اس کے ساتھ پیش کی. اب یہ بات ہے کہ آپ علیہ الصلوۃ والسلام کی امت کے لیے اللہ نے مال غنیمت کو حلال کیوں کیا، اور آسمان سے آگ آ کر جلانے کا جو سلسلہ تھا وہ ختم کیوں ہو گیا؟ تو حدیث پاک میں تفصیلی بات آئی ہے کہ اللہ کے نبی علیہ الصلوۃ والسلام کو اللہ نے جو خصوصیتیں اور فضیلتیں عطا کی ہیں ان میں سے ایک خصوصیت یہ بھی ہے، آپ کہتے ہیں وہ احلت لی المغانم، کہ میرے لیے اور میری امت کے لیے غنیمت حلال کر دی گئی، مال غنیمت کو حلال کر دیا گیا، زکوٰۃ حلال کر دی گئی، صدقہ حلال کر دیا گیا. پچھلی امتوں میں یہ بات نہیں تھی. وجہ یہ ہے کہ پچھلی امت ایک ایک نبی کی خاص امت ہوتی تھی، اور دشمنوں سے واسطہ کم پڑتا تھا، بہت کم ان کو جہاد کا موقع ہوتا تھا، اور کبھی جہاد ہوتا تو کبھی کبھار یہ واقعہ پیش آتا، اللہ کی طرف سے کہہ دیا گیا کہ وہ مال اللہ کے حضور پیش کر دے، آگ جلا دے گی. لیکن یہ امت سب سے بڑی امت ہے، اور قیامت تک کے لیے یہ امت آئی ہوئی ہے، اور اس امت کے ساتھ جہاد ایک فریضہ ہے، اللہ نے اس کو قیامت تک باقی رکھا ہے. تو اللہ نے یہ حکم نازل فرمایا کہ اب یہ مال آپ کی امت کے لیے حلال ہے، آپ کی امت پر حرام نہیں ہے. لہذا آپ کی امت ہمیشہ یہ فریضہ جہاد کا انجام دیتی رہے گی، تو یہ مال اس کے لیے حلال ہوگا. اور عمریں بھی اللہ نے کم رکھی، بہت کم رکھی، اس لیے ایسا موقع نہیں آتا تھا کہ بہت سی زندگی ہو، آدمی خوب مال کمائے، خود خوب جمع کرے، ऐसा मौका नहीं होता था तो अल्लाह ने उसको हलाल किया। अब उन्होंने इसको बहाना बनाया और उसके साथ ये झूठ मिला दिया कि ये अल्लाह ने ही हमसे अहद लिया है, जबकि उनका सरी झूठ था। इसलिए कि हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम के हाथों जो मौजिजात जाहिर हुए हैं वो इतने ज्यादा हैं, इतने ज्यादा हैं कि तमाम अंबिया के 1,24,000 या उनसे भी जायद जो अंबिया आए हैं उनके सब मौजिजात कम पड़ जाएंगे हमारे नबी के मौजिजात के सामने। अगर अल्लाह ताला खुद ही कोई मौजिजा जाहिर नहीं करते और अहकाम बदलते हैं तो अल्लाह को ये इख्तियार है। और आप अलैहिस्सलाम जहां नबी थे वहीं रसूल भी थे, अल्लाह ने मुस्तकिल आपको किताब दी और कियामत तक के लिए किताब दी, आप रसूल थे इसलिए आप पिछली शरीयत के ताबे नहीं हुए। आपकी पूरी शरीयत अल्लाह ने अलग कर दी तकरीबन। इसलिए यहूद का ये बहाना बनाना सिर्फ उनकी तरफ से वाकई बहाना और हीला था। अल्लाह ने ना उनसे ऐसा कोई अहद किया और ना ही नबी के हाथ से ऐसा मौजिजा जाहिर होना जरूरी था। इसलिए कि जो मौजिजात काफिरों ने मांगे थे उनका जो मुतालबा था, मसलन मक्का के काफिरों ने कहा कि चांद के 2 टुकड़े हो जाएं तो हम मान लेंगे, तो अल्लाह के नबी अलैहिस्सलाम जबले अबू कुबैस पर खड़े हुए इशारा किया तो चांद के 2 टुकड़े हुए। और रिवायतों में आता है कि ऐसा नहीं है कि 2 टुकड़े अलग अलग हुए, बल्कि 1 टुकड़ा मशरिक की तरफ गया, 1 टुकड़ा मगरिब की तरफ गया। और जितने उस जमाने में देखने वाले थे उन्होंने देखा भी, और दुनिया भर के लोगों ने जिनके नसीब में था उन्होंने उसको देखा भी, लेकिन साफ इनकार कर दिया कि यह आपका जादू है जो अब तक जमीन पर था अब आसमान पर भी चल गया। तो इसलिए अल्लाह तबारक व ताला की ये सुन्नत नहीं है कि जो मुतालबा हो जाए वो मौजिजा पेश कर दिया जाए। ये सिर्फ उनका हीला बहाना है, उनका मकसद ईमान लाना नहीं है। अल्लज़ीन क़ालू, वो लोग हैं जो कहते हैं कि अल्लाह ने हमसे कह रखा है कि ईमान ना लाएं किसी रसूल पर जब तक के वो रसूल हमारे पास ऐसी कुर्बानी ना ले आए जिसको आग खा जाए, यानी वैसी कुर्बानी लाए तो ईमान लाए। कुल कद जाकुम रुसुलुम बिल मिन कबली बिल बय्यिनात व बिल्लज़ी कुल्तुम। अल्लाह ताला उनसे जबरदस्त सवाल कर रहे हैं, अल्लाह पूछ रहे हैं ठीक है अगर तुम्हारी ये बात सच्ची है तो बताओ हजरत ज़करिया अलैहिस्सलाम के जमाने में ये मौजीजा था, हजरत यहिया अलैहिस्सलाम के जमाने में ये मौजीजा था कि आसमान से आग उतरती थी और कुर्बानी को खा जाती थी, तुम उन पर ईमान क्यों नहीं लाए? अगर यही बात थी और अंबिया के जमाने में भी ये मौजिजात रहे हैं लेकिन तुम उन पर भी तो ईमान नहीं लाए, तो सिर्फ हीला बहाना है, हकीकत से कोई ताल्लुक नहीं है। और यहूद की जो पुरानी आदत है झूठ बोलने की वही यहां उन्होंने इख्तियार की है। कुल कद जाकुम, आप कहिए तहकीक यकीनन तुम्हारे पास मुझसे पहले बहुत से रसूल आए बिल बय्यिनाती निशानियां और मौजिजात लेकर, वो बिल्लज़ी कुल्तुम और उस मौजिजा के साथ भी आए जो तुमने मुतालबा किया है, जो तुमने कहा है वो मौजिजा लेकर भी आए। फलीमा कतल तुमोहम, फिर तुमने उनको क्यों कत्ल किया? अगर तुम सच्चे हो, अगर अपने मुतालबा में सच्चे हो और अपनी बात में सच्चे हो तो तुमने क्यों कत्ल किया? फइन कज़्ज़बू का फ़क़द कुज़्ज़िब रुसुलुम मिन क़ब्लिक। इस आयत में अल्लाह ताला अपने रसूल सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली के कलिमात सुना रहे हैं, बस अगर वो आपको झुटलाएं तो आपसे पहले बहुत से रसूल झुटलाए जा चुके हैं, यानी उनका झुटलाना ये कोई नया नहीं है, आपसे पहले बहुत से रसूल झुटलाए जा चुके हैं जो यकीनन बहुत से मौजीजात लेकर आए, सहीफे लेकर आए और रोशन किताब लेकर आए। यानी खाली हाथ कोई रसूल नहीं आया, जितने रसूल आए आपसे पहले बिल बय्यिनात वाज़ह मौजीजात लेकर आए, वज़ुबरी छोटी छोटी किताबें और सहीफे लेकर आए, वल किताबी मुनीर और रोशन किताब, यानी छोटी छोटी किताबों को सहीफे कहते हैं और बड़ी किताब को किताब कहते हैं, और बड़ी किताब में तौरात ज़बूर इंजील और कुरान करीम आते हैं। तो दोनों तरह की किताबें अंबिया लेकर आए, लेकिन वो भी तो झुटलाए गए, यहूद ने उनको भी झुटलाया है, इसलिए आप सब्र करें, तसल्ली रखें, ये आपका कोई नुकसान नहीं कर सकते। कुल्लु नफ्सिन ज़ाइक़तुल मौत। अल्लाह ताला यहां एक हकीकत बयान कर रहे हैं कि अगर मान लिया जाए कि मुसलमानों पर आफतें और मुसीबतें आ रही हैं, परेशानी आ रही हैं, हर तरह की परेशानियां आ रही हैं, तो ये वक्ती चीज है, उसकी एक मुद्दत होती है, फिर अल्लाह की तरफ से खैर के, भलाई के और फलाह और कामयाबी के फैसले होते हैं, और अल्लाह की तरफ से आजमाइश होती है, अजर व सवाब से नवाजा जाता है। और अगर मान भी लें कि यहूदो नसारा पर, कुफारो मुशरिकीन पर नेमतों की बरसात हो रही है, बारिश हो रही है, मुसलमानों के साथ ये मामला नहीं है, वो ऐश की जिंदगी गुजार रहे हैं, मुसलमान तंग हाली और परेशानी की जिंदगी गुजार रहे हैं, तो अल्लाह तसल्ली दे रहे हैं कि एक वक्ती जिंदगी है, हर नफ्स को मौत का मजा चखना है, जब मौत आएगी तो ऐश और इशरत खत्म हो जाएगी और तंगी भी खत्म हो जाएगी, परेशानी भी खत्म हो जाएगी, गम भी खत्म हो जाएगा, और अगर कोई इशरत की ऐश की जिंदगी गुजार रहा है तो ऐश और इशरत की जिंदगी भी खत्म हो जाएगी। असल आखिरत की जिंदगी है, वहां हर एक को पूरा पूरा बदला दिया जाएगा। कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, हर नफ्स को मौत का मजा चखना है। वइन्नमा तुवफ़ौना उजूरकुम यौमल क़ियामा, और तुमको क़ियामत के दिन तुम्हारा पूरा पूरा बदला दिया जाएगा। अच्छे हो तो अच्छा बदला दिया जाएगा, बुरे हो तो बुरा बदला दिया जाएगा। दुनिया बदला की जगह नहीं है, इसलिए हमको परेशानी होती है कि जो काफिर व मुशरिक हैं, फासिक व फाजिर हैं, वो ऐश की जिंदगी गुजार रहे हैं, जो अल्लाह 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 कर रहे हैं, वो परेशानी की और तंगहाली की जिंदगी गुजार रहे हैं, अल्लाह ताला उसका जवाब दे रहे हैं। ये दुनिया अमल और इम्तिहान की जगह है, यहां इम्तिहान और अमल के साथ ही रहना है और इसी में भलाई है। एक दिन ये जिंदगी खत्म होगी तो फिर तुम्हारे साथ कोई परेशानी, कोई मुसीबत नहीं होगी, और उनके साथ मुसीबत ही मुसीबत होगी। फमन ज़ुहज़िहा अनिन नार व उदखिलल जन्नत फकद फास, बस जो दोजख से दूर कर दिया गया और जन्नत में दाखिल कर दिया गया, यकीनन वो कामयाब हो गया। ये अल्लाह ताला फरमा रहे हैं कि हमको अंजाम और मकसद देखना चाहिए कि हमारा आखिरी अंजाम कैसा है। आखिरी अंजाम इंशाअल्लाह अच्छा है तो फिर खुशी की बात है। फमन ज़ुहज़िहा अनिन नारी, बस जिसको जहन्नम से दूर किया गया और जन्नत में दाखिल कर दिया गया, फकद फाजा, यकीनन वो कामयाब हो गया। अब इसका दूसरा पहलू, जिसको जन्नत से दूर कर दिया गया और जहन्नम में दाखिल कर दिया गया, यकीनन वो नाकाम और नामुराद हो गया। वमल हयातुद्दुनिया इल्ला मताउल गुरूर, और दुनियावी जिंदगी नहीं है मगर धोखे का सामान। यानी आदमी उसको दायमी जिंदगी समझता है, दायमी राहत समझता है, दायमी ऐश समझता है, तो दायमी अल्लाह ताला नहीं देते। दुनियावी जिंदगी में अल्लाह का उसूल दूसरा है, आखिरत की जिंदगी में अल्लाह का उसूल दूसरा है। इसी वजह से एक दुआ में अल्लाह के नबी ये मांगा करते थे, या रहमानत दुनिया व या रहीम अल आखिरा, या रहमानत दुनिया व या रहीम अल आखिरा। रहमान का मफहूम है जिसकी रहमत आम है, कि काफिर हो तो रहमत होगी, मोमिन हो तो रहमत होगी, मुतीओ फरमा बरदार हो तो रहमत होगी, आसी व फाजिर व फासिक हो तो रहमत होगी। रहीम खास रहमत को कहते हैं, वया रहीम अल आखिरा, आखिरत में जो रहमत होगी वो खास होगी। इसीलिए लफ्ज़ रहीम इस्तेमाल किया कि वहां कोई जो गैर मुस्तहिक है वो रहमत में दाखिल नहीं होगा, काफिर मुशरिक और जो अल्लाह के बाकी होंगे वो दाखिल नहीं होंगे, अल्लाह के मुती व फरमा बरदार ही उसमें दाखिल होंगे। इसीलिए फरमाते हैं, और नहीं है दुनिया की जिंदगानी मगर धोखे का सामान। यानी उसको दायमी राहत की जगह ना समझो, कि अगर दायमी राहत और ऐश की जगह समझोगे तो धोखा खा जाओगे। ये ऐसी जगह नहीं है, बल्कि इम्तिहान और अमल की जगह समझो, उसके साथ जैसा रहना है वैसे रहो तो फिर धोखा नहीं होगा। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم عليه يا حي يا قيوم برحمتك نستغيث أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين اللهم أعز الإسلام والمسلمين وأذل الشرك والمشركين اللهم أهلك الكفرة والمبتدعة والمشركين وصلى الله تعالى وسلم على خير خلقه محمد وعليه وصحبه أجمعين